بسم اللہ الرحمن الرحیم. السلام علیکم. یہ اس کتاب کا پارٹ نمبر 3 ہے. آج ہم کتاب مطالعہ پاکستان لازمی ریکارڈ کر رہے ہیں برائے بی اے بی ایس سی بی کام جدید نصاب اسلامیہ یونیورسٹی بہاولپور کے مطابق. اس کتاب کے مصنف محمد نعیم طاہر پی ایچ ڈی ریسرچ اسکالر ہیں. یہ کتاب آپ کی خدمت میں اصطفیٰ آڈیو لائبریری کی جانب سے پیش کی جا رہی ہے. یہ پیج نمبر 23 ہے. آئیے سنتے ہیں پارٹ نمبر 3. جلد ہی قائد اعظم محمد علی جناح نے اس کی صدارت اور سربراہی قبول کر کے مسلمانوں کے مفادات کی حفاظت کی اور اس نمائندہ تنظیم کے تحت کام کر کے تحریک پاکستان کو کامیاب بنا کر علامہ اقبال کے خواب کی تعبیر کی اور پاکستان حاصل کر لیا. مسلم لیگ اور قائد اعظم کے 14 نکات. مسلمانان ہند سے اتحاد کے حامی چلے آ رہے تھے مگر نہرو رپورٹ کے اشاعت نے اتحاد کے تمام دروازے بند کر دیے. قائد اعظم محمد علی جناح نے اپنی سیاسی دور اندیشی سے اس بات کا اندازہ کر لیا تھا کہ ہندو مسلم اتحاد ناممکنات میں سے ہے. چنانچہ جب نہرو رپورٹ پیش کی گئی تو آپ نے مسلم لیگ کے دونوں دھڑوں میں مصالحت کروا کے اپنی رپورٹ پیش کی. اس رپورٹ نے برصغیر کی تاریخ میں اہم سیاسی مقام حاصل کر لیا. قائد اعظم کے 14 نکات نہرو رپورٹ کا منہ توڑ جواب تھے. ان نکات کے ذریعے نہ صرف انگریزوں پر بھی واضح ہو گیا کہ برصغیر میں دو قومیں آباد ہیں اور سیاسی لحاظ سے مسلمانوں کو کسی طور بھی نظر انداز نہیں کیا جا سکتا. قائد اعظم کے 14 نکات درج ذیل ہیں. نمبر 1، آئندہ آئین وفاقی طرز کا ہو جس میں صوبوں کو زیادہ سے زیادہ خود مختاری دی جائے. نمبر 2، تمام صوبوں کو مساوی سطح پر خود مختاری حاصل ہو. نمبر 3، ملک کی تمام اسمبلیوں اور دوسرے منتخب اداروں کی تشکیل ہر صوبے میں اقلیتوں کے لیے مؤثر اور مناسب نمائندگی کے اصولوں پر کی جائے اور کسی اکثریت کو کسی صوبے میں نہ تو اقلیت میں تبدیل کیا جائے اور نہ ہی اس کا توازن اقلیت کے ساتھ قائم کیا جائے. نمبر 4، مرکزی اسمبلی میں مسلمانوں کو ایک تہائی نمائندگی دی جائے. نمبر 5، فرقہ وارانہ گروہوں کے لیے علیحدہ انتخابات کا موجودہ طریقہ جاری رہے گا. ہر فرقے کو اس امر کی اجازت ہو کہ وہ جب چاہے علیحدہ انتخابات کے طریقے سے کنارہ کش ہو کر مخلوط انتخابات کے طریقہ کار کو اپنا لے. نمبر 6، اگر کبھی سر علاقائی تبدیلیوں کی ضرورت محسوس کی جائے تو اس صورت میں کسی قیمت پر بھی پنجاب، بنگال اور صوبہ سرحد میں مسلمان متاثر نہ ہوں. نمبر 7، تمام گروہوں کے لیے عقیدے، عبادات، اجتماع، انجمن سازی، تعلیم اور پروپیگنڈوں کی ضمانت دی جائے. نمبر 8، کوئی ایسا بل یا کسی بل کا کوئی حصہ اسمبلی یا کسی دوسرے منتخب ادارے میں منصور نہ کیا جائے بشرطیے کہ یہ بل جس فرقے سے متعلق ہو وہ فرقہ اسے اپنے لیے مفید خیال نہ کرتا ہو اور ایسے بل کا مخالف ہو. نیز اس متعلقہ گروہ کے 3/4 نمائندوں نے اس کی مخالفت کی ہو اور نہ ہی کوئی ایسا بل واسطہ طریقہ اختیار کیا جائے جس کے ذریعے ایسے کسی بل کی منظوری کے اسباب پیدا ہوئے ہوں. نمبر 9، سندھ کو بمبئی سے علیحدہ کر دیا جائے. نمبر 10، صوبہ سرحد اور بلوچستان میں دوسرے صوبوں کی سطح پر اصلاحات نافذ کی جائیں. نمبر 11، آئین میں یہ گنجائش پیدا کی جائے کہ دوسرے ہندوستانیوں کی طرح مسلمانوں کو بھی سول ملازمتوں اور مقامی خود مختار اداروں میں ان کا مناسب حصہ مل سکے. نمبر 12، آئین میں مسلمانوں کی ثقافت، تعلیم، زبان، مذہب، قوانین اور مسلمانوں کے فلاحی اداروں کے تحفظ کی ضمانت دی جائے. نمبر 13، مرکز یا صوبے میں ایسی کوئی کابینہ نہ بنائی جائے جس میں مسلمان ایک تہائی تعداد سے کم ہوں. نمبر 14، ہندوستانی وفاق میں شامل ریاستوں کی مرضی کے بغیر مرکزی اسمبلی آئین میں کوئی تبدیلی نہ کرے. 14 نکات پر تبصرہ. قائد اعظم کے 14 نکات ان کے تدبر اور سیاسی بصیرت کی بہترین مثال ہیں. انہوں نے ان نکات کے ذریعے بر عظیم پاک و ہند میں مسلمانوں کا مستقبل محفوظ بنا دیا. قائداعظم نے مرکز اور صوبوں میں مسلم وزیروں کی تعداد 1/3 مقرر کرنے کا مطالبہ کیا اور جداگانہ انتخاب کو برقرار رکھ کر مسلمانوں کا تشخص قائم رکھا اور اسمبلیوں میں ان کی نشستوں کو یقینی بنا دیا. دوسری جانب انہوں نے برطانوی حکومت سے یہ مطالبہ کیا کہ وہ مسلمانوں کے تعلیمی اور سماجی اداروں، ان کی تہذیب اور ثقافت اور ان کی تاریخی عمارات کے تحفظ کی ضمانت فراہم کرے. انہوں نے سندھ کو صوبہ بنانے اور سرحد اور بلوچستان کو دوسرے صوبوں کے مساوی درجہ دینے کی سفارش کی اور حکومت کو صوبوں کی ایسی نئی حد بندی سے روکا جس سے مسلم اکثریت اقلیت میں تبدیل ہوتی ہو. ہندوؤں کی مخالفت کے باوجود قائد اعظم کے یہی 14 نکات 1935 کے آئین کی اساس بنے. قرار دادے پاکستان 1940. ہندوستان بھر میں کانگریس کے 2 سالہ دور حکومت میں پیش آمدہ زیادتیوں اور بے جا سرگرمیوں نے ثابت کر دیا تھا کہ ہندو ایک متعصب قوم ہے. جب تک کانگریس کو حکومت نہ ملی تھی اس کا نعرہ تھا کہ ہماری حکومت کسی بھی مذہبی فرقے کے معاملات میں مداخلت نہ کرے گی اور نہ کسی فرقے کی دل آزاری کرے گی. کانگریسی مسلم قوم اپنی فطری سادہ لوحی اور سادگی کے اس جال میں پھنس گئی. مگر جب انہیں معلوم ہوا کہ انہیں بندے ماترم کا نغمہ گانا پڑے گا، ودیا مندر کا شکار ہونا پڑے گا، گاؤں کشی پر سزا کاٹنی پڑے گی اور شدھی کی مصیبت سے دوچار ہونا پڑے گا، اور ایسا نہ کرنے کی صورت میں فرقہ وارانہ فسادات کی آگ میں جلنا پڑے گا، تو انہیں احساس ہوا کہ انہیں واقعی ایک علیحدہ ملک کی ضرورت ہے. ایک ایسا ملک جس میں مسلمانوں کی حکومت ہو، جس میں مسلمان آسانی اور آزادی سے زندگی گزار سکیں. ادھر جنگ عظیم دوم کا آغاز برطانوی سلطنت کے زوال کا نقطۂ آغاز بن گئی. جنگ کی ابتدا سے انگریز کو ہندوستان میں 2-3 سیاسی محاذوں پر لڑنا پڑا. جنگ کے بارے میں کانگریس نے ابتدا ہی سے اعلانیہ نفرت کا اظہار کیا. مسلم لیگ نے بھی چند شرائط پیش کر دیں جو کہ بہرحال انگریز کی دھارک بندھانے کے لیے کافی تھیں. اس کے برعکس کانگریس نے فطری طوطا چشمی کا ثبوت دیا. ان حالات کی بنا پر انگریز کی رہی سہی امید بھی دم توڑ گئی. کانگریس کو اس وقت زبردست مشکل کا سامنا کرنا پڑا جب لاتار مسلمان دھڑا دھڑ کانگریس چھوڑ کر مسلم لیگ میں شامل ہونے لگے. ادھر مسلم لیگ نے یوم نجات منا کر دنیا کو حیرت میں ڈال دیا. 1937 تا 1939 کے درمیانی عرصے میں مسلم لیگ نے خود کو خوب منظم کیا، جس کا اعتراف انگریز نے بھی کیا، جبکہ لارڈ لین لیتھ گو نے گاندھی اور قائد اعظم محمد علی جناح کو اکٹھا بلا کر ملکی سیاست کے بارے میں گفت و شنید کی. ان 2 سالوں میں مسلم لیگ نے انگریزوں کو یہ بات ماننے پر مجبور کر دیا کہ کانگریس متعصب ہندوؤں کی ایک جماعت ہے جس میں چند ایک سادہ لوح مسلمان بھی پھانس لیے گئے ہیں. انگریز خوب جان گیا تھا کہ گاندھی کی زبان پر مسلمانوں جیسی شیرینی اور کردار میں متعصب ہندو کی منافقت پائی جاتی ہے. یہی چیز اس شخص کی کامیابی کا راز بنتی جا رہی تھی، لیکن انگریز یہ بھی جانتا تھا کہ قول سے زیادہ خطرناک فیل ہوتا ہے. قول ایک تھیوری ہے اور فیل ایک عمل ہے. انگریز کے خیال میں ہندو کے اعمال خطرناک تھے، اقوال اگرچہ شیریں تھے، اور یہ بات مسلمانوں پر بھی آیا تھی. کانگریسی وزارتوں کے بعد مسلم لیگ اور زیادہ جوش اور ولولے کے ساتھ سیاسی میدان میں اپنی راہ ہموار کرنے کے لیے سرگرم عمل ہوئی. 27 اگست 1939 کو آل انڈیا مسلم لیگ کے ایک اجلاس میں متفقہ طور پر فیصلہ کیا گیا کہ تمام مسلمانوں کو یکجا ہو کر ہندوستان میں اپنے لیے ایک علیحدہ مقام پیدا کرنا چاہیے. اس کے بعد 17-18 اکتوبر 1939 کو جب انگریز جرمنی کے مقابلے میں میدان جنگ میں کود پڑا تھا اور اس نے مسلمانوں کے لیڈر قائد اعظم محمد علی جناح سے ہندوستانی عوام بالخصوص مسلمانوں کی اعانت طلب کی تھی، تو مسٹر جناح نے نہایت شاندار انداز میں امداد دینے کا وعدہ کر لیا تھا. آل انڈیا مسلم لیگ ورکنگ کمیٹی نے ایک ریزولوشن پاس کی جس کا مقصد یہ تھا آزاد ہندوستان میں ایک آزاد خود مختار مملکت ہونی چاہیے جس میں اپنے مذہبی، سیاسی، ثقافتی، معاشرتی اور اقتصادی حقوق کو مفاد کی کامل حفاظت اور اطمینان کے ساتھ فرقہ اکثریت کے دوش بدوش مسلمان زندگی کی سرگرمیوں میں مساویانہ شرکت کر سکیں. اس کے بعد 3 فروری 1940 کو دہلی کے مقام پر آل انڈیا مسلم لیگ کا ایک جلسہ منعقد ہوا جس میں فیصلہ کیا گیا کہ آئندہ ماہ یعنی مارچ 1940 کی 22 تاریخ کو لاہور میں ایک عظیم الشان جلسے کا انتظام کیا جائے جس میں ایک علیحدہ مملکت کا مطالبہ کیا جائے جو صرف مسلمانوں کے مختلف حقوق کے تحفظ کے پیش نظر تشکیل دی جائے۔ اس فیصلے نے نہ صرف ہندوؤں کو بلکہ انگریزوں کو بھی تشویش میں ڈال دیا تھا۔ چنانچہ انگریزوں اور ہندوؤں کی مشترکہ کوششیں شروع ہوئیں کہ مسلم لیگ کے اس اجلاس کو ناکام بنایا جائے، اور اس کے لیے انہیں کوئی بہانہ یا حربہ چاہیے تھا۔ انگریز ایک عرصے سے آپس میں لڑاؤ اور حکومت کروں کی پالیسی پر گامزن تھا۔ اس کا سہارا لیے ہوئے تھا اس نے لاہور میں فساد کرانے کی کوشش کی، لیکن بات نہ بنی۔ 19 مارچ 1940 کو خاکساروں نے ایک زبردست جلوس نکالا، اور انگریزوں نے یہ جان کر کہ خاکسار مسلمان ہیں اور ان مسلمانوں پر اگر زیادتی کی جائے گی تو مسلم لیگی بھی ان کی مدد کے لیے آگے بڑھیں گے۔ جب ایسا ہوگا تو ہم حالات کو اس قدر ابتر کر دیں گے کہ خود مسلم لیگ اپنا تاریخی جلسہ کر ہی نہ سکے گی۔ چنانچہ اس پروگرام کے تحت انگریز نے جان بوجھ کر خاکساروں کے جلوس پر اندھا دھند گولی برسا دی، جس سے لاتعداد خاکسار موت کی آغوش میں چلے گئے۔ یہ ناحق قتل اجتماعی مسلمان کی غیرت کے لیے ایک زبردست چیلنج تھا۔ اس وقت قائد اعظم دہلی میں تھے اور لاہور میں مسلم لیگ کے جلسے میں شمولیت کے لیے تیاری کر رہے تھے۔ تاہم بہت سے مسلم لیگی رہنما ہندوستان کے مختلف کونوں سے لاہور میں جمع تھے۔ انہوں نے متفقہ طور پر انگریز کے خلاف آواز بلند کرنے کا عزم کیا۔ چونکہ قائد اعظم کو وہ سب اپنا لیڈر تسلیم کرتے تھے، اس لیے انہوں نے فوری طور پر ان سے دہلی میں رابطہ قائم کیا۔ قائد اعظم نے کہا کہ کسی جلد بازی سے کام نہ لیں، انگریز کی چال یہ ہے کہ وہ آپ کے جلسے کو تباہ و برباد کرے، اس لیے بے حد صبر و تحمل سے کام لیں اور خاکساروں سے تعزیت کے سوا اور کوئی قدم نہ بڑھائیں۔ مسلم لیگ کی اس خاموشی نے ایک اور خونی ڈرامے کے سین کو وقوع پذیر ہونے سے بچایا، اور خاکساروں کے ساتھ زیادتی کی تمام تر ذمہ داری سر سکندر حیات وزیر اعلیٰ پنجاب پر لگا دی۔ قائد اعظم 21 مارچ کو دہلی سے لاہور پہنچے۔ انہوں نے اعلان کیا کہ کوئی مسلم لیگی جلوس وغیرہ کی صورت میں استقبال کرنے کی زحمت گوارا نہ کرے۔ وہ نہایت متانت اور خاموشی سے لاہور پہنچے اور سیدھی خاکساروں کی عیادت کے لیے اسپتال چلے گئے۔ اس طرح خاکساروں کی بدگمانیاں بھی دور ہو گئیں اور ہندو اور انگریزوں کے عزائم پر بھی اوس پڑ گئی۔ 22 مارچ 1940 کو نماز جمعہ کے بعد منٹو پارک لاہور میں 1 لاکھ سے زائد افراد جمع ہوئے، اور آل انڈیا مسلم لیگ کا تاریخی جلسہ شروع ہوا۔ سر شاہ نواز خان ممدوٹ نے خطبہ استقبالیہ پڑھا، قائد اعظم نے جلسے کی صدارت کی اور ایک عالی شان اور مؤثر تقریر کی، جس میں انہوں نے دو قومی نظریے کی وضاحت کی اور لوگوں کو بتایا کہ اب وقت آ گیا ہے کہ ہندوستان کی آزادی اس طرح چاہتے ہیں کہ وہ خود بھی اس میں آزاد ہوں، کیونکہ اگر ہندو آزاد ہوں اور مسلمان ان کے غلام بن کر رہ جائیں تو ایسی آزادی مسلمانوں کے لیے بیکار ہے۔ مسلمان ہندوستان میں محض ایک فرقے کی حیثیت نہیں رکھتے، بلکہ وہ ایک قوم کی صورت میں آباد ہیں۔ اس لیے اس مسئلے کو بین الاقوامی نقطۂ نظر سے حل کیا جانا چاہیے۔ ہمارا مطالبہ ہے کہ ہندوؤں اور مسلمانوں کو جن کا مذہب، تہذیب و تمدن، ثقافت، فلسفہ حیات، معاشرت، نظام زندگی اور ادب بالکل مختلف ہے، کبھی آپس میں مل کر نہیں رہ سکتے۔ اس لیے ہمیں ایسا دستور قطعی طور پر منظور نہیں ہوگا جس میں مسلمانوں کی آزادی کی ضمانت نہ دی جائے۔ یہ مسئلہ جو ہندوستان میں ہے وہ فرقوں کے درمیان نہیں بلکہ بین الاقوامی ہے۔ اس کو بین الاقوامی جان کر ہی حل کرنا چاہیے۔ جب تک کہ بنیادی حقیقت سمجھ نہ آئے گی، اس وقت تک کوئی دستور واضح کیا جائے گا تو وہ تباہی کے مترادف ہوگا۔ وہ صرف مسلمانوں کے لیے نہیں بلکہ ہندوؤں کے لیے بھی مضر اور تباہ کن ثابت ہوگا۔ اگر حکومت برطانیہ بر صغیر کے باشندوں کے لیے یہ چاہتی ہے کہ ان کو امن اور خوشحالی حاصل ہو، تو اس کی صرف ایک ہی صورت ہے کہ ہندوستان کو تقسیم کر کے بڑی اقوام کے لیے جداگانہ قومی وطن منظور کیے جائیں، جن میں وہ خود مختاری کے ساتھ قومی ریاستیں قائم کریں۔ اس سے اقلیتوں کا مسئلہ حل کرنے میں بڑی آسانی ہوگی۔ ہندوؤں اور مسلمانوں کے درمیان باہمی رضا اور رغبت سے معاملات طے ہو جائیں گے، مسلم قومیت کے بارے میں قائد اعظم نے وضاحت کرتے ہوئے کہا۔ ہندو اور مسلمان دو فرقے نہیں بلکہ دو قومیں ہیں، اس لیے ہندوستان میں پیدا ہونے والے مسائل فرقہ وارانہ نہیں۔ ہندو اور مسلمانوں کا تعلق دو مختلف مذہبی فلسفوں، معاشرتی رواجوں اور مختلف ادبی روایات سے ہے، اور حقیقت یہ ہے کہ وہ دو مختلف تہذیبوں سے تعلق رکھتے ہیں، اس کے بنیادی نظریات اور اصول ایک دوسرے سے ٹکراتے ہیں۔ ان کی تاریخ، ان کا ماضی اور ان کے مشاہیر مختلف ہیں۔ बाज़ औक़ात एक कौम का हीरो दूसरी कौम का दुश्मन होता है। यही हाल इनकी फतूहात और शिकस्तों का है। दो ऐसे कौमों का एक रियासत में जमा कर देना मुस्तकिल बेइत्मीनानी का मौजिब होगा। अब सिर्फ एक ही रास्ता है, वो ये कि दो बड़ी कौमों के अलग अलग वतन कायम करने की गर्ज से मुल्क को आज़ाद रियासतों में मुनकसिम कर दिया जाए। आगे चलकर कायदे आजम ने फरमाया, जैसा कि आम तौर पर मशहूर है और समझा जाता है, मुसलमान अकलियत नहीं है। हिंदुस्तान के 11 सूबों में से 4 में मुसलमानों को कमोबेश गलबा हासिल है। कौमियत की हर तरफ हर तारीफ की रूह से मुसलमान एक कौम है, और चाहिए कि इनके पास कौमी वतन हो, उनका अपना मुल्क हो और अपनी रियासत और दौलत हो। हमारी ये ख्वाहिश है कि आज़ाद और खुद मुख्तार कौम की हैसियत से अपने हमसायों के साथ इत्तेहाद व अमन से रहें। कायदे आजम ने बरसग़ीर के मुसलमानों के सामने एक वाज़ह नज़्मुल ऐन रखा। मुसलमानों के तमाम तबकों को उन्होंने इसी तरह पुकारा, दोस्तों इसीलिए मैं चाहता हूँ कि तुम कतई फैसला करो और फिर तदाबीर पर गौर करो, अपनी तंजीम को मुस्तहकम करो, पूरे हिंदुस्तान में मुसलमानों को मुत्तहिद ख्याल करो। मेरा ख्याल है कि आम मुसलमान बेदार हैं, वो सिर्फ तुम्हारी रहनुमाई और क़यादत चाहते हैं। इस्लाम के खादिम बनकर आगे बढ़ो, मुझे यकीन है कि तुम वो ताकत बनोगे जिसको हर शख्स तस्लीम करेगा। कायदे आजम की इस तकरीर के अगले रोज 23 मार्च 1940 को शेर बंगाल फजलुल हक ने वो तारीखी करारदाद पेश की जिसे करारदाद लाहौर कहते हैं। चौधरी खलीकुज्जमान, मौलाना जफर अली खान और बेगम मोहम्मद अली जौहर ने तायीद की। ये इस करारदाद में कहा गया कि इस मुल्क में कोई दस्तूरी खाका काबिल अमल या मुसलमानों के लिए काबिल कबूल ना होगा जब तक वो मंदरजा ज़ेल उसूलों पर मुरतब ना किया जाए, यानी जुग्राफियाई एतबार से मुतल्लिका मुत्तसिला इलाके अलग खित्ते बना दिए जाएं और इनमें जो इलाकाई तरमीमें ज़रूरी समझी जाएं कर ली जाएं, ताकि हिंदुस्तान के शुमाल मगरब और शुमाल मशरक में जिन इलाकों के अंदर मुसलमानों को अज़रू आबादी अक्सरियत हासिल है, वो यकजा होकर ऐसी आज़ाद रियासतें बन जाएं जिनके अज्जाए तरकीबी खुद मुख्तार और साहिब इख्तदार हों। हिंदुस्तान के जिन इलाकों में मुसलमान अकलियत में हैं, वहाँ उनके दीगर अकलियतों के सलाह मशवरे से उनके मजहबी, सकाफती, इकतसादी और सियासी हकूक व मफादात के तहफ्फुज़ की जमानत दी जाए। करारदादे पाकिस्तान की अहमियत। करारदादे पाकिस्तान ने मुसलमान कौम के लिए एक वाज़ह नज़्मुल ऐन की निशानदेही की थी। मुसलमानों की कोशिशों को एक हकीकी रूप मिलने वाला था। उसकी अहमियत दर्ज झेल नुकात के तहत बयान की जाती है। नंबर 1, वाज़ह नज़्मुल ऐन। करारदादे पाकिस्तान ने मुसलमानों को एक वाज़ह नज़्मुल ऐन दिया। ये करारदाद उनके दिल की आवाज़ थी। मुस्लिम कौम ने हुसूल वतन के लिए कोशिशों को तेज कर दिया। ये आवाज़ हर मुसलमान तक पहुंच चुकी थी और आज़ाद वतन के लिए कोशिशें कर और उन्होंने करारदाद की आवाज़ पर लब्बैक कहा और उन्होंने अज़्म कर लिया था कि खून के आखिरी कतरे के बह जाने तक वो आज़ाद वतन के लिए कोशिशें करते रहेंगे। करारदादे पाकिस्तान की मंजूरी क़याम पाकिस्तान की बुनियाद बन गई और इसी बुनियाद पर इमारत वतन तामीर की गई। नंबर 2, बाहमी इत्तेहाद। करारदादे पाकिस्तान की बदौलत मुसलमान पहले से भी ज्यादा मुत्तहिद हो गए। बाहमी इत्तेहाद और तआवुन के जज्बात को जिला मिली। इस करारदाद की आवाज के साथ उन लोगों को भी आवाज मिलाई गई जिनके इलाके किसी भी आजाद पाकिस्तान का हिस्सा नहीं बन सकते थे। नंबर 3, बुनियाद पाकिस्तान। गो के मुसलमान करारदाद पाकिस्तान की मंजूरी से पहले भी एक आज़ाद मुस्लिम वतन का मुतालबा करते रहते थे, मगर इस करारदाद की मंजूरी पाकिस्तान की असल बुनियाद बनी। इस करारदाद की मंजूरी ने बरसग़ीर के हिंदुओं पर साबित कर दिया कि मुसलमान एक अलहदा कौम है और अलहदा वतन उनका हक है। नंबर 4, सियासी इस्तेहकाम। इस करारदाद के मंजूर होने से मुसलमान सियासी तौर पर मुस्तहकम हुए। उन्होंने अपने इस तारीखी फैसले पर फख्र किया और इस फख्र का इजहार खुद कायदे आजम ने भी किया। नंबर 5, दो कौमी नजरिए को तकवीत। कायदे आजम ने 22 मार्च की तकरीर में दो कौमी नजरिए को इतनी वजाहत से बयान किया था कि उनके मुदलिल अंदाज से हिंदू और अंग्रेज खौफजदा हो गए। उन्होंने ये जान लिया था कि हजारों मुश्किलात के बावजूद मुसलमान मुतालबा करते रहेंगे कि वो अलहदा कौमियत के मालिक हैं, वो कभी भी हिंदू मत को कबूल नहीं करेंगे। नंबर 6, मुस्लिम लीग की मकबूलियत में इजाफा। करारदादे लाहौर की मंजूरी से मुस्लिम लीग की मकबूलियत में बहुत तेजी आ गई। मुस्लिम लीग की आवाज तमाम मुसलमानों की आवाज बन गई। लोग जौक दर जौक मुस्लिम लीग के झंडे तले जमा होने लगे। बाज जमातों ने मुस्लिम अकलियती सूबों के को मुस्लिम लीग कायदे आजम और मुतालबा पाकिस्तान के खिलाफ करने की कोशिश की, मगर उनकी रेशा दवानियों को मुसलमानों ने कुचल दिया और मुस्लिम लीग की आवाज के साथ आवाज बुलंद की। नंबर 7, इस्लामी मुमलिकत का कयाम। मुसलमान अपनी तहरीरों और तकरीरों से इस बात की बार बार वजाहत कर चुके थे कि हिंदू माशरे में उनका रहना बहुत मुश्किल है, मगर करारदादे लाहौर ने जितने वाजे तरीके से इस्लामी मुमलिकत के कयाम का मुतालबा किया था, इससे मुसलमानों को अपनी इस ख्वाहिश की तकमील होती नजर आ रही थी जो वो एक इस्लामी मुमलिकत में चाहते थे। चुनाचे उन्होंने इस कयाम के लिए तन मन धन वार देने का अज़्म किया और मैदान अमल में आ गए। नंबर 8, कायदे आजम की सियासी मकबूलियत। करारदादे पाकिस्तान की मंजूरी से कायदे आजम के सियासी मकबूलियत में बहुत इजाफा हुआ। लोग मुस्लिम लीग और कायदे आजम को अपना निजात दहिंदा ख्याल करने लगे थे। आप बरेसगीर के मुसलमानों के दिल की आवाज बन गए। उन्होंने आपकी आवाज पर लब्बैक कहा और हर किस्म की कुर्बानी का अज़्म किया। सिंध मुस्लिम लीग का तहरीक पाकिस्तान में किरदार। पाकिस्तान के हुसूल की काविशों में हिंदुस्तान के दीगर इलाकों की तरह सिंध के मुसलमानों ने भी नुमाया किरदार अदा किया। अंग्रेज दौरे हुकूमत में ये इलाका सूबह बम्बई में वाक़ था, लेकिन मुसलमानों और ऑल इंडिया मुस्लिम लीग की कोशिशों से 1935 में सिंध को अलग सूबे का दर्जा हासिल हुआ। 1936 को सिंध मुस्लिम लीग की बाकायदा बुनियाद रखी गई। इसी साल सिंध मुस्लिम लीग का इजलास हुआ जिसकी सदारत कायदे आजम ने की। इस इजलास में एक करारदाद मंजूर की गई जिसमें कहा गया कि मुस्लिम अक्सरियत वाले इलाकों में मुस्लिम हुकूमत कायम की जाएगी। सिंध मुस्लिम लीग का इजलास 1936 में हुआ जिसमें यह करारदाद पेश की गई। इस कॉन्फ्रेंस में ऑल इंडिया मुस्लिम लीग कॉन्फ्रेंस से सिफारिश की कि दस्तूर की एक ऐसी स्कीम वजह की जाए जिसके तहत मुस्लिम देसी रियासतें और वो इलाके जहां मुसलमानों की अक्सरियत आबाद है अपने जाति वफाकी शक्ल में मुकम्मल आज़ादी हासिल कर सकें, और वो भी इस तरह के हिंदुस्तानी सरहदों के उस पार वाक़े दूसरी किसी भी मुस्लिम रियासत को इस बात की इजाज़त हो कि वो इस विभाग में शामिल हो सके और गैर मुस्लिम अकलियतों के लिए वैसे ही तहफ़ुज़ात दिए जा सकते हैं जैसे हिंद के गैर मुस्लिम अकलियतों को दिए जा सकते हों। इस करारदाद के पेश नज़र हिंदुस्तान की तकसीम का जायजा लेने के लिए मुख्तलिफ स्कीमें तैयार करने के लिए एक कमेटी तश्कील दी गई। इस कमेटी की सिफारिशात को 23 मार्च 1940 को मुस्लिम लीग के सालाना इजलास में शामिल करके करारदादे पाकिस्तान का नाम दिया। इस इजलास में करारदादे पाकिस्तान की हिमायत करने वाले सबसे पहले सर अब्दुल्ला हारून थे। आपने अपने खिताब में वाजे लफ्जों में कहा कि मुसलमान सिंध के रास्ते हिंदुस्तान में आए और सिंध के मुसलमानों के सामने सबसे पहले ये मसला पेश आया था जो आज मुस्लिम लीग के सामने है। मुसलमानों के लिए आज़ाद रियासत कायम करने की पहली करारदाद 1938 में सिंध मुस्लिम लीग की शाख ने मंजूर की थी। कायदे आजम ने हुसूले पाकिस्तान के लिए मुसलमानों को एक परचम तले जमा करने और इनमें सियासी बेदारी पैदा करने के लिए सिंध में दिसंबर 1940 को जीएम सैयद की सरबराही में एक कमेटी तश्कील दी। कमेटी ने सिंध के मुसलमानों को मुतहद करने और मुस्लिम लीग की तंजीम को मजबूत करने में अहम किरदार अदा किया। 1943 में जब सिंध में मुस्लिम लीग की वजारत कायम हुई तो सिंध बरसगीर पाको हिंद और जनूबी एशिया का पहला सूबा था जहां पर मुस्लिम लीग ने वजारत बनाई जो कायम पाकिस्तान तक बरकरार रही। 1946 में बरसगीर पाको हिंद में आम इंतखाबात हुए जिसमें सिंध मुस्लिम लीग ने वाज़ह अक्सरियत हासिल की। गुलाम हुसैन हिदायतुल्ला ने वजारत तश्कील दी। इनकी हुकूमत के खिलाफ 3 बार अदम एतमाद करने की कोशिश की लेकिन इनकी हुकूमत को गिराने में कामयाब ना हो सके। आखिरकार गवर्नर के जरिए इनकी असम्बली को तोड़ दिया गया। दोबारा सिंध सूबाई असम्बली के इंतखाबात हुए जिसमें मुस्लिम लीग ने भारी अक्सरियत हासिल की और सूबाई असम्बली की तमाम 35 नशिस्तों पर कामयाबी हासिल की। 1947 को सिंध सूबाई असम्बली का इजलास हुआ जिसमें सूबाई सिंध को पाकिस्तान के साथ शामिल करने की करारदाद अक्सरियत राय से मंजूर की गई। सिंध मुसलमानों की अजमत का अवलीन गहवारा बन गया। सिंध में मर्दों के शाना बशाना खवातीन ने भी तहरीक पाकिस्तान में भरपूर किरदार अदा किया। 1937 में बेगम मौलाना मोहम्मद अली जौहर को मुस्लिम लीग शोबा खवातीन की सदर मुकर्रर किया गया। उन्होंने बेगम नुसरत अब्दुल्ला हारून को मुस्लिम लीग शोबा खवातीन सिंध का सदर मुकर्रर किया। बेगम मौलाना मोहम्मद अली जौहर की वफात के बाद बेगम अब्दुल्ला हारून को कुल हिंद खवातीन का सदर बना दिया गया। उन्होंने पूरे हिंद में मुस्लिम इलाकों के दौरे किए और अपनी पूरी जिंदगी कौम की खिदमत के लिए वक्फ कर दी। तहरीक पाकिस्तान में जिन खवातीन ने भरपूर हिस्सा लिया उनमें बेगम सरदार हैदर, बेगम जरी सरफराज, बेगम अब्दुल वहाब, फातमा बेगम और रजिया भट्ट पंजाब से, बेगम सलमा तसदुक हुसैन, बेगम शाहनवाज, बेगम वकार उन्निसा बलूचिस्तान से, बेगम काजी ईसा और बंगाल से बेगम शाइस्ता इकराम ने मुस्लिम लीग को मुनज़्ज़म करने में और तहरीक पाकिस्तान में काबिल कदर किरदार अदा किया। कायदे आजम और इस्तेहकाम पाकिस्तान। कायदे आजम मोहम्मद अली जिन्ना सदाकत, दयानत और इस्तकलाल के पैकर थे। उनका तदब्बुर और सियासी बसीरत मिसाली थी। कायदे आजम ने पाकिस्तान के लिए कानून की जंग लड़ी। अंग्रेज के बनाए हुए कानून को इस्तेमाल मिलाकर उन्हें मजबूर किया कि कानून बनाते चले जाएं और कानून के जरिए ही हिंदुस्तान को आजाद कर दें। कायदे आजम ने कहा था कि अंग्रेज चालाक हैं मगर जहीन नहीं। कायदे आजम ठंडे दिलो दिमाग के आदमी थे। मामले की तह तक पहुंचकर उसूलों की जंग लड़ते और उनकी जहानत, सियासी तदब्बुर और उसूल पसंदी से मुतासर होकर पंडित विजय लक्ष्मी ने कहा, अगर मुस्लिम लीग में 100 गांधी और कांग्रेस में एक कायदे आजम होता तो पाकिस्तान न बनता। कायदे आजम एक बाउसूल सियासतदान, निडर रहनुमा, आला पाए के वकील और अजीम मुदब्बिर थे। आपने हुसूल पाकिस्तान के लिए बरसगीर के मुसलमानों को मुस्लिम लीग के परचम तले जमा किया और नाकाबिले तस्खीर कुव्वत बना दिया। कायम पाकिस्तान के बाद पाकिस्तान को दरपेश मुश्किलात के सामने अजम हौसले की मजबूत चट्टान बनकर खड़े हो गए और अपनी क्यादत से कौम में नया जोशो खरोश और नया अजम हौसला पैदा करके उसे वतन की तामीर और तरक्की में लगा दिया। इस्तेहकाम पाकिस्तान के लिए कायदे आजम की खिदमात। नंबर एक, निजामे हुकूमत। तहरीकी पाकिस्तान में नजरिया इस्लाम एक सियासी नारा नहीं था बल्कि कायदे आजम इस पर गैर मुतजलजल यकीन रखते थे और मुसलमान हिंद के दिलों की धड़कन बन गया था। मुसलमानों ने नजरिया इस्लाम से जो कुव्वत हासिल की थी उसी के बलबूते पर वो अपनी मंजिल पाकिस्तान तक पहुंचने में कामयाब हो गए थे। कायदे आजम जानते थे कि इस्लाम को मुसलमान हिंद की जिंदगियों से अलग नहीं किया जा सकता। चुनाचा जनवरी 1948 में पिशावर में तकरीर करते हुए फरमाया, हमने पाकिस्तान का मुतालबा एक जमीन का टुकड़ा हासिल करने के लिए नहीं किया था बल्कि हम एक ऐसी कामयाब तजुर्बा गाह चाहते थे जहां हम इस्लाम के सुनहरी उसूलों को आजमा सकें। फरवरी 1948 को एक अमरीकी सहाफी को इंटरव्यू देते हुए फरमाया, पाकिस्तान का दस्तूर अभी बनना है। मैं यकीन से कह सकता हूँ कि वो इस्लाम के बुनियादी उसूलों पर मबनी होगा और जमहूरी नौयत का होगा। नंबर दो, मरकजी काबीना की तंजीम। कायदे आजम मोहम्मद अली जिन्ना ने 15 अगस्त 1947 को गवर्नर जनरल की हैसियत से अपने ओहदे का हलफ उठाया। नवाबजादा लियाकत अली खान को वजीर आजम मुकर्रर किया और उमूर खारजा, दौलत मुश्तरक और दिफा के शोबे वजीर आजम की निगरानी में दे दिए। वजारत खजाना मलिक गुलाम मोहम्मद को दी गई। सरदार अब्दुल रब निश्तर को वजारत मवासलात और राजा गजनफर अली खान को मेहनत, खुराक और जरात के महक में तफवीज किए गए। फजलुर रहमान वजारत दाखिला और तालीम के निगरान थे। चौधरी सर जफरुल्ला खान को वजीर खारजा मुकर्रर किया गया। इस तरह मरकजी हैसियत मरकजी काबीना की तंजीम करके पाकिस्तान की तामीर का आगाज कर दिया गया। नंबर तीन, सरकारी अफसरान को रवैया तब्दील करने की हिदायत। कायदे आजम ने सरकारी अफसरान को अपना रवैया तब्दील करने की हिदायत की। इससे पहले वो एक गैर मुल्की हुकूमत के आलाकार थे। और अब एक आजाद मुमलिकत के मुलाजमीन होने की वजह से उनकी अपनी हुकूमत थी। कायदे आजम ने 25 मार्च 1948 को चटागांग में सरकारी मुलाजमीन से खिताब करते हुए फरमाया, आपको कौम के खादिम की हैसियत से अपने फराइज सर अंजाम देने चाहिए। आपका अपना मुल्क है, आप इंसाफ, ईमानदारी और साबित कदमी से अपने फराइज सर अंजाम दें। नंबर 4, सूबाई हुकूमतों की तश्कील नौ। मरकजी हुकूमत की तंजीम के बाद सूबाई हुकूमतों की तश्कील नौ भी जरूरी थी, लिहाजा सूबा सरहद की वजारत बरतरफ करके खान अब्दुल कयूम खान को वजीर आला मुकर्रर किया, क्योंकि डॉक्टर खान अभी तक पख्तूनिस्तान के प्रोपेगेंडा में मसरूफ थे। पंजाब में गवर्नर राज खत्म करके नवाब ममदूद की वजारत कायम की गई, सिंध में सबका वजारत बहाल रही और बलूचिस्तान में मुशावरती कमेटी कायम कर दी गई। मशरकी पाकिस्तान में ख्वाजा नाजिमुद्दीन की क्यादत में नई वजारत बनाई गई। ये सफा नंबर 33 है। पार्ट नंबर 3 यहाँ मुकम्मल होता है।